بسم الله الرحمن الرحيم وعن أسامة بن زيد رضي الله تعالى عنه حضرت اسامہ ابن زید رضی اللہ تعالی عنہ سے منقول ہے قال قال رسول اللہ صلی اللہ علیہ وسلم حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من تقول علیا جو بالقصد میرے بارے میں کچھ کہے. کیا معنی من تقول کا؟ یعنی حضرت نبی کریم صلی اللہ علیہ وسلم کی نسبت کی طرف نسبت کر کے کوئی بات بولے, یعنی جو بات حضور نے نہیں فرمائی اس بات کی نسبت حضور کی طرف کر کے بولے. معلوم اقل جو میں نے کہی نہ ہو تو اس کو چاہیے کہ وہ اپنا ٹھکانہ جہنم کی آگ میں بنا لے. وے یہ بہت سخت وعید ہے کہ جو حدیث نہیں ہے اس کو کوئی آدمی حدیث کہہ کر کے بیان کرے. جو حضور کا فرمان نہیں ہے اس کو حضور کا فرمان کہہ کر کے بیان کرے. یہ بڑی خطرناک وعید ہے. بعض شراح کا یہ کہنا ہے کہ عبارت حدیث میں غلطی کرنا یہ بھی اس میں شامل ہے, جیسے کہ دوسری زبانوں کے اندر ہوتا ہے کہ بھئی کسی لفظ کا جو تلفظ ہوتا ہے اس کے معروف تلفظ سے ہٹ کر کے تم بولو تو ایک گستاخی سمجھی جاتی ہے. تو اس طرح عربی زبان کے جو اعراب کے قواعد ہے اس سے ہٹ کر کے تم بولو گے تو وہ بھی ایک بڑی گستاخی ہوگی. اس لیے صحیح اعراب سے حدیث پڑھنی چاہیے. اور اب تو ہر حدیث کی کتاب ماشاءاللہ با اعراب ملتی ہے. اگر اپنے کو اپنی نحو صرف لغت کے اوپر اعتماد نہ ہو تو پھر اعراب والے نسخے میں پڑھنے کا, لیکن ٹھوکم ٹھوک نہیں کرنے کا. تو من تقول علیہ جو بالقصد ایسا کام کرے تو وہ اپنا ٹھکانہ جہنم کے اندر بنا لے. وے وذالک, اس حکم کا پس منظر کیا ہوا کہ نبی وذالک انہ بعث رجلا فکذب علیہ, کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک آدمی کو بھیجا اس نے حضور کی طرف کوئی جھوٹی بات بنا کر کے کہی. فدعا علیہ رسول اللہ صلی اللہ علیہ وسلم فوجد میتا, نبی کریم صلی اللہ علیہ وسلم نے اس پر بد دعا فرمائی حضور نے اس کے لیے, مرا ہوا پایا گیا, وہ حضور کی بد دعا لگ گئی اس کو. حضور نے کہیں بھیجا تھا تو وہاں جا کر اپنی بات حضور کے نام سے کہنے لگا. آج کل ایسے لوگ بہت ہوتے ہیں, کہنی اپنی ہوتی ہے لیکن فلاں حضرت نے یوں کہا, فلاں بزرگ نے ایسا کہا, فلاں منسٹر صاحب نے ایسا کہا ہے. یہ بڑا خطرناک گناہ ہے. وقد انشق بطنہ, اس کا پیٹ پھٹ چکا تھا اور زمین نے اس کو قبول نہیں کیا, یعنی دفن نہیں ہو پایا وہ آدمی. لہذا جو لوگ حدیث ٹھوکم ٹھاک کرتے ہیں ان کو بڑا احتیاط کرنا چاہیے. جی
وعن جابر رضي الله عنه ان رسول الله صلى الله عليه وسلم جاءه رجل يستطعمه فطعنه شطر وسط شعيره فما زال الرجل ياكل منه وامراته وضيفهما حتى كالوا ففنيقت النبي صلى الله عليه وسلم فقال لو لم تكلوا لاكلت منه ولقام لكم رواه مسلم رحمه الله.
حضرت جابر رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ ایک شخص نبی کریم صلی اللہ علیہ وسلم کے پاس آئے کھانا مانگنے کے واسطے کہ حضور کچھ کھانے کا دو نا, میرے پاس کھانے کا نہیں ہے. تو حضور نے کھانا عنایت فرمایا. کتنا؟ आधा वसक जौ इनायत फरमाए, निसफ वसक जौ इनायत फरमाए। अब वो आदमी बराबर उसको खाता रहा, उसमें से बराबर वो आधा सा जौ खाता रहा, उसकी बीवी भी, उन दोनों के मेहमान भी, हत्ता काल हो। एक दिन गलती क्या कर डाली, हुजूर ने जो दिया था उसमें से एक मुद्दत तक खाते रहे खाते रहे खाते रहे, एक दिन नापने बैठे कि हुजूर ने जो दिया था उसमें कितना रह गया, अब जरा तोल लो, नाप लो, कैप कैल कर लो, फफनिया खत्म हो गया वो। अब वो आदमी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास आया और अर्ज किया उन्होंने, तो हुजूर ने क्या फरमाया, अगर तुम कैल न करते तो तुम उसमें से खाते रहते, वलकाम लकुम, मेरी बरकत के सबब वो जूं के तू तुम्हारे पास रहती, वलकाम लकुम, मेरी बरकत की वजह से ये चीज तुम्हारे पास जूं के तू रहती, यानी कि वो आधा सा जो जऊ थे ने, तुमने तुम्हारी नस्ल सब खाते ज रहते उसमें से, अगर नापने नहीं जाते तो। गोया के हुजूर का इनायत किया हुआ बरकती तोहफा नापने गए तो बरकत खत्म हो गई। जी ये आसिम इब्ने कुलेब अपने वालिद बुजुर्गवार कुलेब से नकल करते हैं और वो एक अंसारी सहाबी से नकल करते हैं। पहले भी बतलाया गया था कि सहाबा में नाम की जहालत ये हदीस की सनद के ऊपर कोई असर नहीं करती, इसलिए कि कुल्लुहुम अदुल सहाबा किराम का। हम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ निकले फी जनाजतिन, एक जनाजे की नमाज के लिए, तो मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देखा कि आप कब्र मुबारक पर है, यानी कब्र के बिल्कुल करीब है, और कब्र खोदने वाले को ताकीद फरमा रहे हैं। हाफिर कब्र खोदने वाला क्या ताकीद फरमा रहे, औसी, दोनों पैर की जानिब से जरा वुसअत करो, उसके सर की जानिब से जरा वुसअत करो, यानी हो सकता है कि उस खोदने वाले ने एकदम तंग खोदी हो, फरमाया आगे पीछे से जरा कुशादा करो, ये हुजूर ने फरमाया। बहरहाल हुजूर जनाजा कफन दफन सब चीजों से फारिग होके वापिस तशरीफ ला रहे। फलम्मा रजा, जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वापिस तशरीफ ले गए तो मरहूम की बीवी हुजूर को मिली और हुजूर को दावत दी, नहीं, मरहूम की बीवी की तरफ से एक बुलाने वाला सामने मिला, इस्तक़बलहु, हुजूर के सामने आया, दाइया इमरअतिही, मरने वाले की बीवी की तरफ से एक बुलाने वाला, एक बुलाने वाला आया और कहता है कि मरहूम की जौजा आपको बुला रही है। फअजाब, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इस बुलाने को कबूल फरमा लिया। वनहनु माहो, रावी सहाबी कहते हैं कि हम भी हुजूर के साथ वो औरत के यहाँ पहुंचे। फजी अभी तामी, इतने में खाना लाया गया। फवजा यदहु, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने दस्ते बाबरकात को उस खाने पर रखा, हुजूर ने वहां अपना हाथ मुबारक रखा। सुम्मा वजाल कौमु, फिर लोगों ने भी जो है अपना हाथ रखा, यानी लोगों ने भी हुजूर के साथ खाना शुरू कर दिया। अब यहां चंद सवालात खड़े होते हैं कि मैयत के घर खाने का मसला खड़ा होता है, और वो भी खास उसी दिन जिस दिन इंतकाल हुआ कि हुजूर को मरहूम की बीवी ने बुलाया, तो हुजूर क्यों वहां तशरीफ ले गए और खाना खाया, जिसको हमारे यहां भाठी का खाना कहते हैं। तो यहां चंद बातें समझो। नंबर एक, मरहूम को सवाब मिले और उसके लिए दुआ हो जाए, इस नीयत से मरहूम की बीवी ने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को दावत दी और हुजूर ने कबूल फरमा लिए। मकसद क्या था? मरहूम को सवाब मिले और मरहूम के लिए दुआ हो जाए, हुजूर आके दुआ फरमा दे। नंबर दो, जो लोग मय्यित को नहलाने में, दफनाने में, कफनाने में वगैरह काम में मशगूल होते हैं, उन लोगों को वक्त पर अगर खाना दे दिया जावे तो कोई हर्ज नहीं। कि भाई समझो कि आप सुबह में 10:30-11 बजे इंतकाल हुआ और असर तक ये सारी कार्रवाई चली, गुसल देना, कफन देना, जनाजा लेके जाना। अब वो 10:30-11 बजे यानी खाने की तैयारी होने वाली थी और इंतकाल हो गया। अब जो लोग गुसल में, कफन में, दफन में मशगूल हुए, वो बेचारे सुबह से भूखे हैं। अब इन भूखे लोगों को असर पर जनाजे की नमाज जैसी हुई, बुला के बिठा के खिला दिया। इनको खिलाने का मकसद क्या है? वो लोग काम में मसरूफ थे और खाना खा नहीं सके, इसलिए इन लोगों के खाने, इनके सामने खाना पेश कर दिया गया। तो अंदाजा ये है कि यहाँ भी हुजूर के सामने यही सूरत हाल हुई होगी कि आप सल्लल्लाहु अलैहि वसल्लम जो है वहां गफन में, दफन में, कब्र पर सब जगह मशगूल थे और काफी वक्त हो चुका था, खाना कुछ तनाउल नहीं फरमाया, इसलिए जो है उसकी बीवी ने जो खाना पेश किया आपने कबूल फरमा लिया। एक तीसरी बात, अबू दाऊद और मुस्तदरक के हाकिम की रिवायत के अंदर इसके अल्फाज कैसे आए हैं? दाइया इमरअति ही जमीर नहीं है उसमें, दाइया इमरअतिन, एक औरत की तरफ से बुलाने वाले ने हुजूर को बुलाया, यानी ही जमीर के बगैर है। अब अगर ही जमीर नहीं होगी तो रिवायत का माना क्या करेंगे? किसी औरत की तरफ से बुलाने वाला हुजूर को बुलाने आया। अब कोई भी बुलाने वाला आवे और हुजूर को मुनासिब लगे और हुजूर ने दावत कबूल कर ली, तो उसकी दावत का ताल्लुक इस मरहूम के साथ नहीं है। इमरअतिन, किसी औरत ने हुजूर को दावत दी और हुजूर उसके यहाँ खाने के लिए तशरीफ ले गए। जैसे कि आप किसी के जनाजे में गए हुए थे और जनाजे के फारिग होने के बाद वहां किसी ने आपको कहा कि आए हैं आज जनाजे में, खा लो हमारे यहाँ, आप भी हद धो के बैठ गए, तो उसमें कोई हरज नहीं है। हरज और सवाल कहाँ आवे? आप मय्यित वाले के यहाँ खाने बैठे तो सवाल खड़ा हो गए, लेकिन किसी और ने आपको कहा और आप खाने बैठ गए, तो ये शक्ल भी बाज शुर्राए हदीस ने इसके अंदर तौजीह की निकाली है। बहरहाल हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इस अमल से आजकल जो भाटी का एक गलत रिवाज बन गया है उस पर इस्तिदलाल नहीं हो सकता। पीछे जो रिवायत गुजरी गजवे मूता की, जिसमें अब्दुल हजरत जाफर तैयार रदी अल्लाह ताला अन्हु हुजूर के सके चचाजाद भाई थे, उनकी शहादत की जब इत्तिला आई तो हुजूर उनके घर पर तशरीफ ले गए, उनके छोटे छोटे मासूम बच्चों को प्यार किया हुजूर ने, उनके सर मुंडवाए हुजूर ने और फिर जो है उनके लिए खाना इंतजाम फरमाया। تو یہ اصل طریقہ ہے کہ بھائی مرنے والے کے پیچھے گھر والے کچھ اس دن کام کاج میں مشغول تھے اور کھانا نہیں پکا سکے تو اڑوس پڑوس سے یا قریبی رشتے دار کوئی کھانا پکا کے ٹفن بھیج دے کہ بھائی آج آپ لوگ مشغول تھے یہ کھانا کھا لو، یا یہ کہ خود ٹفن لے کے چلے گئے کہ چلو آج غم زدہ ہے تو ہم بھی آپ کے ساتھ بیٹھ کے ساتھ مل کر کھا لے گئے. یہ طریقہ مشروع ہے، یہ صحیح طریقہ ہے. باقی یہ ہے کہ بھائی یہ مر گئے تو پہلی بھاٹی کے اندر تو ہمارا حق لگتا ہے، کیوں ہے کہ یہ ہمارا بھائی ہوتا ہے اس لیے. دوسری بھاتی ماموں کا حق لگتا ہے، وہ ماموں ہوتے اس لیے. چچا کہے کہ نہیں میں وڑی لوں اس لیے دوسرے دن کی بھاٹی تو میرا حق لگتا ہے. تو تین دن کی چھ دعوت کا سب حق جتا دے کہ میرا حق لگے گا، میرا نمبر لگے گا، پھر اس میں کس کو کھانے بلانے کا ہے، باقاعدہ سب کو دعوت کے بھائی تم لوگ بھی آ جانا، تم بھی آ جانا، تم بھی آ جانا، یہ اہتمام. یہ شرعاً بالکل ثابت نہیں ہے. اور بعض لوگ تو تین دن مرحوم کے نام پر ضیافتیں اڑاتے ہیں، باقاعدہ دعوت کی محفلیں ہو رہی ہے، اچھا اچھا کھانا ہو رہا ہے. ابھی ایک اپنے قریب میں ایک جگہ میت ہوا تو باقاعدہ مشہور باورچی کو پکانے کے لیے بلایا گیا اور آٹھ دن تک کھانے کے جلسے ہوئے جیسے شادی میں ہوتے. تو جس آدمی نے مجھے روایت نقل کی میں نے اس کو کہا کہ وہ مرحوم نے میراث اچھی چھوڑی ہوگی، اس لیے خوشی میں کہ بڈھا گیا نے میراث اب ملے گی، اس لیے خوشی میں ان لوگوں نے آٹھ دن دعوت کھائی ہوگی. تو یہ ہے امت کا حال. تو اس پر بھی بہت بریک لگانے کی ضرورت ہے. تو فجی ابھی تو عامی کھانا لایا گیا اور نبی کریم صلی اللہ علیہ وسلم کے سامنے رکھا گیا، آپ نے اپنا ہاتھ مبارک رکھا، پھر قوم نے ہاتھ رکھا اور لوگوں نے کھایا. اب کیا ہوا؟ دوسری چیز دیکھو، معجزہ. حضرت نبی کریم صلی اللہ علیہ وسلم کے منہ کی ہم نے دیکھا، یلوک لقمتن فی فی ہی، حضور ایک لقمے کو اپنے منہ کے اندر برابر گھما رہے چبا رہے، گھما رہے چبا رہے، یعنی بار بار چبا رہے. جیسے کہ جو بوٹی چڑی نہ ہوئے، کچی رہ گئی ہو، وہ کیسے آدمی منہ کے اندر بار بار چنگم کی طرح چباتا ہے. کہ اس طرح حضور کے منہ مبارک میں ایک بوٹی بار بار حضور چبا رہے لیکن وہ گلے میں اترنے کا نام لیتی نہیں ہے. ثم قال، پھر حضور نے ارشاد فرمایا، اجید لحم شاة اخذت بغیر اذن اہلها، مجھے ایسا لگتا ہے کہ یہ ایسی بکری کا گوشت ہے کہ مالک کی اجازت کے بغیر وہ بکری لی گئی تھی. یہ ہوا معجزہ کہ مالک کی اجازت کے بغیر کی بکری کا یہ گوشت مجھے لگ رہا ہے، اس لیے نبی کے پیٹ میں اتر نہیں رہا ہے. حضور چبا رہے چبا رہے لیکن اندر جاتی ہی نہیں، کہ نبی کے پیٹ میں حرام کا لقمہ کیسے جا سکتا ہے. یہ حضور نے، یہ اصل معجزہ. اب اس عورت کو پتا چلا جس عورت نے دعوت کی تھی، تو اس عورت نے فوراً اس عورت کو بلوایا جس سے اس نے بکری خریدی تھی. فارسلت المرأۃ، اس عورت نے جو ہے کہلوایا نبی کریم صلی اللہ علیہ وسلم کو، یا رسول اللہ، اے اللہ کے رسول، میں نے نقیع کی طرف ایک قاصد کو بکری لانے بھیجا تھا، یعنی آپ کی دعوت کرنی تھی. تو مدینہ میں ایک مارکیٹ کا نام ہے نقیع، 20 میل کی دوری پر، اب تو وہ علاقہ بھی بالکل اندر جیسا ہو گیا. تو کہا کہ نقیع کی طرف جو ہے میں نے ایک آدمی کو بکری خریدنے کے لیے بھیجا تھا. وہ موضع یباع فیہ الغنم، راوی کہتے ہیں کہ نقیع اس جگہ کا نام ہے جہاں بکریاں بکتی ہے. اب ارسلت سے ارسل تو کیسے تعلق ہے، لیشترا لی شاتن، تاکہ بکری اس کے لیے خریدے، یعنی بکری خریدنے کے لیے ایک قاصد نقیع بازار میں بھیجا تھا. لیکن ہوا کیا قصہ، وہ قاصد بکری لینے گیا، فلم توجد، اس دن مارکیٹ میں بکری کچھ بھی نہیں ملا، مارکیٹ سے خالی آیا کہ منڈی بند ہو گئی تھی بکرا منڈی، تو خالی آیا. اب کیا کرے، بکری بکرا کچھ ملا نہیں، تو اس نے کیا تدبیر اختیار کی گوشت پکانے کے لیے. तो मैंने अपने पड़ोसी के यहाँ आदमी भेजा, कदिश्तरा शातन, पड़ोसी ने वो बकरी खरीद रखी थी, अयुरसिल बिहा इलय बिसमनिहा, और उसको यूं कहलवाया कि जितने में उसने खरीदी है उसी कीमत के ऊपर वो मेरे हाथ पर फरोख कर देवे। जितने के अंदर पड़ोसी ने बकरी खरीदी, कहा बस इतने पैसे मैं दे देती हूँ, तू बकरी मुझे दे दे, तू दूसरी मंगवा लेना, अभी मुझे इमरजेंसी जरूरत है और मेरे यहाँ बकरी नहीं है, अभी तुमने खरीदी है तो जितने में तुमको मिली मैं तुमको पैसे दे देती हूँ, तुम फिर दूसरी खरीद लेना। फलम यूजत, पड़ोसी भी नहीं मिला, पड़ोसी भी घर में मौजूद नहीं था, यानी मर्द जो घर का असल मालिक वो घर में मौजूद नहीं था। फअरसलतु इला इमरातिही, तो मैंने पड़ोसी की बीवी पड़ोसन के पास कासिद भेजा, फअरसलत इलय बिहा, तो वो पड़ोसन ने वो बकरी मुझे भेज दी। अब देखो यहां क्या चीज गड़बड़ी हुई कि असल मालिक बकरी का कौन, मर्द, वो मौजूद नहीं घर के अंदर, और उसकी बीवी ने मालिक यानी शौहर की इजाजत के बगैर तसर्रुफ कर डाला। बस ये चीज हो गई हुजूर के पेट में न जाने का जरिया। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ये खाना कैदियों को खिला दो, ये खाना कैदियों को खिला दो, हम नहीं खा सकते इसको। अब देखिए यहाँ हदीस में कई बातें समझने की है। नंबर एक, बकरी का असल मालिक पड़ोसी नहीं मिल सका, इसीलिए उसकी तरफ से सरीह इजाजत भी नहीं मिली, सरीह इजाजत नहीं मिली, इसलिए ये माल मुश्तबे हो गया। और मुश्तबे माल के बारे में भी हदीस के अंदर आया है कि दा मा युरीबुक इला माला युरीबुक, जो चीज तुम्हारे दिल में शक पैदा करे उसको छोड़ दो। तब यहां शक हो गया कि असल मालिक को पता नहीं ये सौदा मंजूर होवे के न होवे, असल मालिक ने अपनी बीवी को इजाजत दी होवे के न होवे, ये शक पैदा हो गया, इसलिए हुजूर ने के पेट में वो बकरी नहीं उतरी। दूसरी बात समझो, ये बकरी जो अब पकी हुई तैयार थी उसका गोश्त कैदियों को खिला दिया गया, ये उस औरत की तरफ से सदके के हुक्म में रहेगा। तो पैसे तो भेज दिए थे फिर भी ये बहुक्मे सदका के, इस औरत ने गोया के सदका कर दिया। नंबर तीन, ये जो खाना खिलाया गया ये जंगी कैदियों को खिलाया गया और वो काफिर थे, इसलिए उनको मुश्तबे माल खिला दिया गया। चौथी बात, पका हुआ गोश असल मालिक पड़ोसी आवे वहां तक रखने में खतरे का इम्कान था कि वो आवे, भाई पका हुआ अभी रहने दो, मालिक आएगा उसको कहेंगे भाई इस तरह तुम्हारी बीवी से बकरी खरीद के खाना पकाया हम खा ले वे, का वो आवे वहां तक में सालन बिगड़ जाने का खतरा था। जिंदा बकरी होती तो कुछ भी होता, लेकिन ये तो पकी पकाई तैयार थी और फ्रिज खरीदा नहीं था, इसलिए जो है अंदर रख भी नहीं पाते थे, इसलिए जो है ये बिगड़ जाने का अंदेशा था, इसलिए जल्दी से उसका इंतजाम किया गया। और पांचवी बात ये कि अल्लाह ताला ने गैबी तौर पर कैदियों का निजाम बना दिया, कैदियों की गिजा का। देखिए इस हदीस से मालूम होता है कि शरीयत में माल के बारे में कितने एहतियात की जरूरत है। अगर कोई आदमी बीवी से ले आवे शोहर की इजाजत न होवे तो भी उसमें बचना कितना जरूरी हुआ करता है। और आजकल खाने पीने के मामले में जितनी बेहतियाती आम है बस उसका पूछना नहीं, जिसके असरात बद हमको देखने को मिलते हैं। जी
المدينة وهو أبو بكر ومولى أبي بكر عامرون فهي وتمت دليله مع عبد الله الليثي مروا على خيمتيهم لمعبد فسألوها لحما وثمرا ليشتروا منها فلم يصيبوا عندها شيئا من ذلك وكان القوم مكفرين مسلمين فنذر رسول الله صلى الله عليه وسلم إلى شاد في كسر الخيمة فقال ما هذه الشاد يا أم معبد قالت شاد الخلف هل جئت عن الغنم قال هل بها من لبن قالت هي أجهل من ذلك قال أتأذنينني أن أحلبها قالت بأبي أنت وأمي إن رأيت بها حلبا فحلها فدعا بها رسول الله صلى الله عليه وسلم فمسح بيده ذرعها فسمى الله تعالى ودعاها في شأنها فتفاجت عليه ودرت وجدرت فدعا بإناء يربي الرحت فحلب فيه ثجا حتى علاه البهاء ثم سقاها حتى رموا وسقى أصحابه حتى رموا ثم سلب آخره فقمت محلب فيه ثانيا بعد بدء حتى ملأ الإناء ثم غادره عندها وبايعها فارتحل عنها رواه في شرح السنة وابن عبد البر في الاستيعاب وابن الجوزي في كتاب الوفاء وفي الحديث قصة.
ये पीछे हदीस नंबर 5923 निकालो. عن ابن عباس ہی ہے نا. تو اس سے پہلے والی ہے عن ابن عباس ان امراتن جات بابن لہا, اس میں جو لفظ تھا نا وہ انہ لیاخذوه عند غدائنا وعشائنا, تو غدا کے معنی دوپہر کا کھانا اور عشاء کے معنی شام کا کھانا. گویا وہ عورت یوں کہنا چاہتی تھی کہ اس کو جو یہ جنون کا اثر جنات کا اثر ہوتا ہے یہ دوپہر اور شام کے کھانے کے وقت پر لاحق ہوتا ہے, یعنی جیسے کھانے بیٹھتا ہے اس کے اوپر یہ اثرات ظاہر ہو جاتے ہیں. اس کے بعد والی جو روایت ہے اناناسین والی, اس کے اندر دیکھو ضمیر کے اعتبار سے ترجمہ, قال نعم فنظر الى شجرة من ورائه, ملی عبارت. تو اس میں فنا زارا کے فائل بھی جبرائیل اور ورائہی کا مرجع بھی جبرائیل, تو جبرائیل نے اپنے پیچھے ایک درخت کی طرف دیکھا, جبرائیل نے اپنے پیچھے ایک درخت کی طرف دیکھا اور عرض کیا کہ حضور اس درخت کو آپ اپنے قریب بلائیے. اس سے پہلے حضرت یعلی ابن مرہ کی روایت ہے 5921 یا 22 پر ہے, اس میں لفظ ہے فقال بل نہبہ لک یا رسول اللہ, تو نہب وہ ہبا ہی کے معنی میں ہے, ہدیے کے معنی میں, یعنی حضور ہم بیچ تو نہیں سکتے بلا معاوضہ آپ کو دے سکتے ہم. حضرت حزام ابن حشام اپنے والد سے اور وہ اپنے دادا سے حبیش ابن خالد سے نقل کرتے ہیں اور وہ ام معبد رضی اللہ تعالی عنہا کے بھائی ہوتے ہیں. یہ سیرت کی کتابوں کے اندر مشہور واقعہ ہے ام معبد کے واقعے کے نام سے. یہ حضرت ام معبد کا نام ہے عاتقہ بنت خالد الخزائیہ رضی اللہ تعالی عنہا, اور ان کے شوہر تھے ابو معبد رضی اللہ تعالی عنہ. ان کے شوہر بڑے فصیح و بلیغ انسان تھے. یہ دونوں میاں بیوی جنگل ویرانے کے اندر مقیم تھے اور ہجرت کے موقع پر یہ دونوں ایمان لائے کہ نبی کریم صلی اللہ علیہ وسلم جب مکہ المکرمہ سے نکالے گئے, آپ نکلے مدینہ کی طرف ہجرت کرتے ہوئے, ہوا حضور بھی نکلے وہ ابو بکرین اور حضرت ابو بکر بھی, اور حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کے غلام عامر ابن فہیرہ بھی, تین آدمی کا قافلہ, نبی کریم صلی اللہ علیہ وسلم اور حضرت ابو بکر صدیق اور عامر ابن فہیرہ رضی اللہ عنہ, اور چوتھے کون, گائیڈ, دلیل کے معنی غائب یعنی راہ بتلانے والے عبداللہ اللیثی, وہ بھی ساتھ کے اندر تھے. مروا علی خیمتی ام معبد, یہ حضرات گزرے ام معبد رضی اللہ تعالی عنہا کے دو خیمے پر سے, یعنی ان کا خیمہ جنگل کے اندر تھا वो जंगल में अपने जानवरों के साथ मुकीम थी। फसअलूहा, हजरत अबू बकर सिद्दीक और साथियों ने सवाल किया, गोश्त वोश्त कुछ है, खजूर वजूर कुछ है, हम खरीद लेवे तुमसे। इसीलिए कि हजरत अस्मा बिनते अबी बकर सिद्दीक रदी अल्लाह ताला अन्हा ने अपना दुपट्टा फाड़ करके थोड़ा सा नाश्ता पोटली बना करके सफर के लिए दिया था, वो कितना चलता। बहरहाल खरीदने की जरूरत थी गल्ला और गोश्त। उन्होंने पूछा हजरत उम्मे बाप से, खजूर गोश्त कुछ है? फलम युसीबु इंदहा शैअम मिन ज़ालिका, कुछ नहीं मिला उम्मे माबत के पास, न खजूर न गोश्त। क्यों नहीं मिला? काहत साली थी उस वक्त के ऊपर और बेसरो सामानी के अंदर उनका वक्त वहां जंगल में गुजर रहा था। वकानल कौम मुरमिलीन मुस्नितीना, और उस वक्त कौम के लोग उनका तोशा और जाद भी खत्म हो गया था और वो कहत में मुबतला थे, यानी उस वक्त लोगों का खाना पीना गल्ला खत्म और कहत साली चल रही थी। इसीलिए उम्मे माबत के पास भी कुछ नहीं था हुजूर को देने के वास्ते। अब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की नजर मुबारक एक बकरी की तरफ पड़ी। फी किसरिल खैमती, वो खेमे के अंदर एक तरफ, किस तरह के माने जानिब, खेमे की एक जानिब के अंदर एक बकरी पर हुजूर की नजर पड़ी। तो हुजूर ने पूछा उम्मे माबत को, ए उम्मे माबत, ये बकरी क्या है? तू अभी कह रही ना कि गोश्त नहीं है और ये बकरी रखी हुई ना तेरे घर के बाहर, ये क्या है? कालत शातुन, उम्मे माबत कहने लगी, हुजूर ये एक बकरी है। खल्लफ हल जुहदु अनिल गनमी, तकलीफ ने इसको दूसरी बकरियों से पीछे छोड़ दिया। क्या मतलब? ये इतनी दुबली कमजोर है कि दूसरे जानवर चरने गए तो ये जा नहीं सकी, यानी मेरे दूसरे जानवर जो चरने गए तो ये बकरी इतनी कमजोर है, इतनी ज़ईब है कि वो चरने नहीं जा सकी, तो हमने घर में इसको बांध के रखी हुई है, इतनी दुबली पतली। कौल, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, हल बिहा मिन लबनिन, उसमें कुछ दूध निकलेगा कि नहीं? उम्मे माबत, ये कमजोर बकरी में दूध कुछ निकलेगा कि नहीं? कालत हिया अजहदु मिन ज़ालिका, उम्मे माबत कहने लगी, हुजूर ये इस दुबलेपन के अंदर दूध कहाँ से निकलेगा? अजहदु यानी ज्यादा तकलीफ की चीज है इससे। क्या मतलब? इतनी दुबली पतली में दूध कहाँ से निकलेगा? बकरी से चला नहीं जाता है इन्हें, तो दूध कहाँ से उतरेगा? तो हुजूर ने क्या फरमाया? अताजनी नली अन अहलू बहा, उम्मे माबत तो मुझे इजाजत देती है कि मैं इसका दूध दोहूं। देखो, बकरी का दूध दोहने के लिए मालिका से हुजूर ने इजाजत तलब की कि तू इजाजत दे मैं इसका दूध निकालूं। तो उम्मे माबत क्या कह रहे? कोई बात नहीं, आपको दोहना हो तो दो, हमें तो इसमें एक कतरा भी दूध दिखता नहीं है। उम्मे माबत कहती है, भी अभी अंत व उम्मी, मेरे माँ बाप अल्लाह के नबी आप पर कुर्बान हो जावे, इंद्र अत बिहा हलबन फलू बहा, अगर आपको उसमें दूध नजर आवे तो आप दूध दोह लीजिए, आपको नजर आवे तो आप दोह लो उसके अंदर। ये लफ्ज याद रखना, हलीब, इस वक्त की जदीद अरबी में दूध के माने में यही लफ्ज इस्तेमाल होता है, हलीब। वहां लबन कहने जाओगे तो दही का डिब्बा दे देंगे पकड़ के, अच्छास दे देंगे। फदा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई और उसके थन को मुबारक हाथ से छूया और अल्लाह ताला का नाम मुबारक पड़ा, यानी थन के ऊपर जो है हुजूर ने हाथ लगाया, दुआ पढ़ी और बिस्मिल्लाह पढ़ के चालू किया दूध निकालना वो मरियल कमजोर बकरी में से। वदआला हाफी शातिहा, और उस उम्मे माबत के लिए उसकी बकरी में दुआ कर दी। फतफाजत अलैही, तो क्या हुआ? फतफाजत का माना, बकरी जब दूध देने वाली होती है इन्हें तो दोनों पैर चौड़े करती है, ताकि दूध आसानी से निकाला जा सके। ये फतफाजत अलैहि कि उस बकरी ने अपने दोनों पैर हुजूर के सामने चौड़े कर लिए ताकि जो है दूध निकालना आसान हो जाए। तो जैसे हुजूर ने दुआ मांगी और जो है बकरी पर अपना हाथ मुबारक लगाया, बिस्मिल्लाह पढ़ी कि फौरन बकरी ने अपने दोनों पैर कुशादा कर लिए। वदर्रत, और दूध बहाने लगी, मिदरारा से दर्रत, और दूध बहाने लगी। वज तर्रत, और जुगाली करने लगी। देखो जानवर जब दूध देते हैं तो जुगाली करते हैं, यानी वो मुंह में चबाते हैं खाया हुआ निकाल करके। गोया कि वो बकरी एकदम तैयार हो गई, पैर भी चौड़े कर लिए और जुगाली भी करने लगी और दूध बहाने लगी, यानी दूध कतरा भी नहीं निकलता था, वो क्या हुआ बहने लगा। फदा इना इन युरबिदुर राहता, एक बर्तन मंगवाया जो पूरे एक जमात को शिकम शेर कर देवे, यानी पूरी जमात को पेट भर के पी सके, ऐसा एक बर्तन मंगवाया कि लाओ बर्तन जिसमें हम दूध निकाले। फहलब फीही सज्जन, हुजूर ने उसके अंदर दूध दोहा, सज्जन यानी खूब भर जावे वहां तक। वो बारिश की दुआ में आते हैं ना सज्जन, तो यानी कि खूब, यानी पूरा बर्तन छलो छल हो जावे, इस कदर जो है उसमें से दूध निकला। हत्ता अलाहुल बाव, यहां तक के दूध की झाग बर्तन के ऊपर आ गई। दूध की झाग यानी फीण, जब निकालते हैं ना तो झाग ऊपर ऊपर आ जाती है, तो झाग ऊपर तक आ गई पूरे बर्तन के अंदर। यानी उम्मे माबत को यह था कि बकरी में एकाध कतरा भी दूध नहीं निकलेगा, और हुजूर अल्लाह का नाम लेके जो दूध निकालने बैठे तो पूरा बर्तन छलो छल हो गया। थुम्मा सकाहा, पिलाया उम्मे माबत को पहले, के ले तूच पहले भी। हत्ता रवियत, उम्मे माबत सैराब हो गई। वह सका सहा बहु, हुजूर ने अपने साथियों को भी पिलाया। हत्ता रवो, यहां तक के सब साथी शिकमशेर हो गए। हजरत अबू बकर भी, हजरत आमिर इब्ने फुहैरा भी, और हजरत अब्दुल्ला, सब लोग शिकमशेर हो गए, और उम्मे मामद भी सब धरा गए, इतना दूध सबने पिया। फिर हुजूर ने सबसे आखिर में पिया, ये मामूल मुबारक देखो, आखिर में हुजूर ने पिया। अब क्या हुआ, बर्तन खाली हुआ तो हुजूर ने दोबारा उसको दोहा। हलब फी हिसानियन बाद बद इन, दोबारा हुजूर ने दोना चालू किया, यहां तक के पूरा बर्तन भर गया। सुम्म गादरहु इंदहा, फिर वो दूध से भरा हुआ बर्तन उम्मे माबत के यहाँ छोड़ दिया। ले दूध भरा हुआ बर्तन छोड़ दिया हुजूर ने। अब जो उनके शोहर आए तो ताज्जुब में कि घर में दूध जंगल में आया कहां से, बकरी तो मरियल है। तो उन्होंने फिर पूरा किस्सा सुनाया हुजूर का, फिर वो ईमान ले आए। वबा या आहा, उम्मे माबद उसी वक्त हुजूर के हाथ पर बैठे ईमान करती है, यानी मुसलमान हो गई। वरतहलु अनहा, और वो लोग वहां से आगे रवाना हो गए। वफिल हदीस किस्सतुन, और उसके अंदर और भी तफसीलात है। कहते हैं कि जब हिजरत के लिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रवाना हो गए, जैसे कि रिवायत गुजरी थी कि एक मुट्ठी कंकर डाले तो सब कुरैशी नौजवानों के सर पे आंख पे पड़ी। फिर हुजूर रवाना हो गए, सुबह में सबको जब पता चला तो अबू जहल आया और अपने दोस्तों को लेकर के और सीधा हजरत अबू बकर सिद्दीक के यहाँ पहुंचा, और जाकर के हजरत अस्मा बिनते अबी बकर रदी अल्लाह ताला ने आपकी बेटी उसको पूछा, कहाँ है तेरे अब्बा? अबू जहल ने कहा, मुझे क्या मालूम मेरे अब्बा कहाँ चले गए, मुझे कसम मालूम नहीं है। तो अबू जहल ने हाथ उठा करके एक जोर से तमाचा मारा हजरत अस्मा रदी अल्लाह ताला ना को, यहाँ तक कि उनका जेवर भी टूट के गिर गया, इतनी जोर से तमाचा मारा था अबू जहल ने उस मौके के ऊपर। फिर ये लोग जो है वहां से घर से आगे चले गए, और पता नहीं चला कि जो है ये हुजूर कहाँ चले गए। घर वालों को भी फिक्र हुई, तो कहते हैं कि एक गैबी आवाज सुनाई दी गई किसी हातिफ की, جزا اللہ رب الناس خیر جزائه رفیقین حلا خیمت یم معبد ہما نزلا بالبر ثم ارتحلا فافلح من امسا رفیق محمد. یعنی اس میں اطلاع دی گئی کہ وہ سلامت جا رہے, اس وقت ام معبد کے خیمے کے پاس پڑاؤ ڈالا ہوا ہے, گھر والوں کو اطمینان ہو گیا ہے. چلو اس باب کا عنوان ہے باب الکرامات, کرامتوں کا باب. کرامت کس کو کہتے ہیں؟ یہ لفظ اکرام اور تکریم سے نکلا ہوا ہے. کسی کی عزت, کسی کا مرتبہ, کسی کی بزرگی, کسی کا مرتبہ ظاہر کرنا, یہ ہے کرامت, تکریم, اکرام کا معنی. لغت کے اندر ایک معنی آتا ہے نفیس ہونا, کہتے ہیں یہ شیئن کریم, نفیس چیز ہے. ایک معنی ہوتا ہے عزت دار ہونا. تیسرا معنی آتا ہے سخی ہونے کے, کہ یہ کریم النفس ہے, یعنی بخیلی کی ضد ہے. یہ معنی بھی اس کے آتے ہیں. اصطلاح کے اندر کرامت کہتے ہیں خارق عادت کام. خارق عادت یعنی عام طور پر جو کام ہوتا نہ ہو, اس کو کہتے ہیں خارق عادت کام. خارق عادت فعل جو کسی نیک صالح متقی آدمی سے ظاہر ہوئے, جو کسی نیک صالح متقی ایمان والے کے ہاتھ پر ظاہر ہوئے اور اس کا دعویٰ نبوت کا نہ ہوئے, اس متقی مرد مومن کا دعویٰ نبوت کا بھی نہ ہوئے. اس لیے کہ پچھلے زمانے کے اندر انبیاء علیہ السلام جو خرق عادت دکھلاتے تھے اس کا نام معجزہ ہے, لیکن نبی کے علاوہ کوئی متقی آدمی ایسی خرق عادت چیز دکھلاوے اس کو کہا جائے گا کرامت. ایک بات کرامت میں اہم یہ ہے کہ کافروں سے معارضہ اور مقابلہ مقصود نہیں ہوتا. معجزے میں تو کیا ہوتا ہے, جو کافر مانتے نہیں, انکار کرتے ہیں, ان کو دکھانا ہے تاکہ وہ نبوت کو مان لیوے, لیکن ولی معارضہ اور مقابلہ کرنا ان کا مقصود ہوتا نہیں ہے عام متن, کبھی کبھی اس سے ہٹ کر بھی ہوتا ہے. اب کیسے آدمی کے ہاتھ پر کرامت ظاہر ہوتی ہے؟ نمبر ایک, جو اللہ تعالی کے ذات اور صفات کا بشری صفات کے مطابق معرفت رکھتا ہو, اللہ کی ذات اور اللہ کی صفات کا بشری طاقت کے مطابق معرفت رکھتا ہو, ایسے آدمی کے ہاتھ پر کرامت ظاہر ہوتی ہے. نمبر دو, جو اللہ کی اطاعت کا پابند ہو. نمبر تین, حرام اور ممنوع سے بچنے والا ہو. نمبر چار, دنیاوی خواہشات میں منہمک نہ رہتا ہو. نمبر پانچ, اتباع سنت اور کامل تقویٰ ہو. ایسے آدمیوں کے ہاتھ پر کرامت کا ظہور ہوا کرتا ہے. اس لیے اگر کوئی شرابی, کبابی, شبابی, اس طرح کے لباڑ لفنگے لوگ اس طرح کی کوئی خرق عادت چیز دکھلاوے تو اس کو استدراج کہا جائے گا. اور نبی کی نبوت سے پہلے, نبی کے ہاتھ پر یا نبی کی ولادت سے پہلے جو چیزیں ایسی خرق عادت نظر آتی ہے اس کو ارحاس کہتے ہیں. الف را چھوٹی ہا الف اور سواد, جیسے کہ اصحاب فیل والا واقعہ, اسی طریقے سے ماں آمینہ کا حضور کی ولادت کے وقت پر نور دیکھنا, یہ سب چیزیں ارحاس نبوت کہلاتی ہے. کہ نبی کے دعوی نبوت, اعلان نبوت یا نبی کی ولادت سے پہلے, ولادت کے زمانے میں, قبل از نبوت, جو ایسی عجیب غریب چیزیں ہوئی اس کو کہا جاتا ہے ارحاس نبوت, یعنی کہ تیاری ہو رہی ہے کہ کوئی بڑی چیز عالم میں ہونے والی ہے. اور آپ نے شرع عقائد میں ایک عبارت پڑھی ہوگی، پڑھی شرع عقائد، کرامات الاولیاء حق، اولیاء اللہ کی کرامت یہ سچ بات ہے، اہل سنت و جماعت کے متفقہ عقائد میں سے ہیں، اور حضرات صحابہ سے لے کر آج تک امت کے اولیاء میں تواتر کے ساتھ کرامت کا سلسلہ جاری اور ساری ہے کہ صحابہ میں بھی کرامتیں بہت دیکھنے کو ملی اور بعد کے اولیاء کرام کے اندر بھی بہت ساری کرامتیں لوگوں کو دیکھنے کو ملی. یہاں پر زیادہ تر صحابہ کی کرامتوں کو ذکر کریں گے. یہ پہلی فصل ہے. حضرت انس رضی اللہ تعالی عنہ سے روایت ہے کہ دو صحابی حضرت اسید ابن حضیر اور حضرت عباد ابن بشر رضی اللہ تعالی عنہما، یہ دونوں نبی کریم صلی اللہ علیہ وسلم کے پاس کچھ ضروری بات کر رہے تھے. فی حاجت لہما، ان کے آپس کے کسی معاملے میں ضرورت میں، ان دونوں کی کوئی ضرورت تھی، حاجت تھی، معاملہ تھا، حضور کے پاس یہ دونوں بیٹھ کے بات کر رہے ہیں. یہاں تک کہ کافی رات چلی گئی، دیر ہو گئی، عشاء کے بعد کچھ مسئلہ انہوں نے چھیڑا حضور کے سامنے، بات کرتے کرتے کافی دیر ہو گئی، اندھیری سخت رات تھی، لیلت شدیدت ظلم تھی، ایسی رات تھی کہ جس میں اندھیریاں بہت سخت تھی، اور بڑی رات تک کلام کا سلسلہ جاری رہا. اب جب دونوں حضور کے پاس سے نکلے، لائٹ نہیں، ٹارچ نہیں، فانوس چراغ نہیں، اندھیری رات، کافی دیر ہو گئی، اور آج کی طرح تھوڑا تھا کہ اکھی رات چہل پہل ہوتی رہے، تو سناٹے کا ماحول، یہ لوگ کیا کرے دونوں. ثم خرجا، یہ دونوں نکلے نبی کریم صلی اللہ علیہ وسلم کے پاس سے، ینقلبانی، اپنے گھر دونوں واپس جا رہے ہیں، اور دونوں میں سے ہر ایک کے ہاتھ میں ڈنڈا تھا، حسیتن، چھوٹے چھوٹے ڈنڈے تھے. معلوم ہوا کہ ڈنڈے ہاتھ میں رکھنے چاہیے، خاص طور پر رات کے وقت کے اوپر، کتے وغیرہ کتنے پریشان کرتے ہیں، ہر طرح کے کتے ہوتے ہیں، تو ہاتھ میں حفاظت کے لیے کچھ رکھنا چاہیے. فاضاءت عصا احدہما لہما، تو اچانک دونوں میں سے ایک کی لکڑی میں روشنی چالو ہو گئی. یہ ہوئی کرامت کہ ایک صحابی کی لکڑی ٹارچ کی طرح ہو گئی، لائٹ کی طرح ہو گئی، اور اس میں سے روشنی نکلنے لگی. عجیب. حتی مشیا فی ذویھا، یہاں تک کہ دونوں صحابی اس ڈنڈے میں سے نکلنے والی روشنی میں چلنے لگے. وہاں نبی کا آسا تھا، یہاں امتی کا آسا ہے. کتنا اونچا مقام اللہ تعالیٰ نے اس امت کو عطا فرمایا. حتی اذا افترقت بهما الطریق، یہاں تک کہ ان دونوں کا راستہ الگ ہونا آیا. یعنی مثلا مینارا والی مسجد سے نکلے اور دونوں کو جانا ہے آگے، اب ایک کو جانا ہے سمجھو سورتی جھانپا کی طرف، ایک کو جانا ہے حفیظ جی محلے میں، تو سورتی جھانپا تک تو دونوں ساتھ چلے، پھر وہاں جا کے دونوں کا راستہ بدلنے والا ہے، ایک سورتی جھانپا میں، ایک حفیظ جی محلے میں، تو اب کیا ہوئے، دونوں الگ ہو رہے، اور روشنی تو ایک ہی صحابی کی لکڑی سے نکل رہی تھی. تو کہا جس جگہ پر دونوں الگ ہونے والے تھے، اب دونوں کی لکڑی میں روشنی چالو ہو گئی. ایک صحابی کی لکڑی میں تو روشنی تھی پہلے سے، لیکن اب دوسرے صحابی کی لکڑی میں بھی روشنی شروع ہو گئی.